अध्याय 5 परमेश्वरले उहाँको परिवार पाउनुहुन्छ। मैले अघिल्लो अध्यायमा जनाए अनुसार यर्मिया र इजकियल अगमवक्ताहरूले भनेको नयाँ करारको पूर्णता चाहिँ पवित्र आत्मा आउनु हो। यर्मिया 31 अध्यायको पदहरू 31 34 र इजकियल 36 अध्यायको पदहरू 22 28। आत्माको सेवाकाई चाहिँ भ्रष्टतालाई जित्न सम्भव बनाउनु हो। यसलाई पतन भएका परमेश्वरका छोराहरूको गालामा झापड हानिएको झैँ सोच्नुहोस्। तर यो अझ अलौकिक गुण्डाहरूको विरुद्धमा सिधा आक्रमण हो। आत्माको आगमन चाहिँ परमेश्वरका छोराहरूको शिविर, जो विभिन्न जातिहरूलाई त्यागेर शासकको रूपमा नियुक्त गरिएका अलौकिक प्राणीहरू थिए, तिनीहरूको शिविरमा घुसपैठ थियो। व्यवस्था 32 अध्यायको पद 8। यी अलौकिक प्राणीहरू परमेश्वरको सेवाबाट बर्खास्त गरिएका भ्रष्टहरू थिए। उनीहरूले मानिसहरूलाई दुरुपयोग गरेर आफ्नो अधीनमा राखेका थिए। भजन सङ्ग्रह नम्बर 82। यसोलाई यो सबै थाहा थियो। हामी नयाँ करारका पुस्तकहरू पढ्दा यसलाई सजिलैसँग बिर्सन्छौँ, जुन पुनरुत्थानपछि लेखिएको छ, प्रेरितहरूका कामको पुस्तकबाट सुरु भएर प्रकाशको पुस्तकसम्म। अन्त्यको सुरुवात। यसु स्वर्गमा उचालिनु भएको विशेष घटनाले पवित्र आत्माको आगमनलाई सतहमा ल्याउँदछ। यहुन्ना 14 अध्यायको पद 26, 15 अध्यायको पद 26, 16 अध्यायको पद 7, लुका 24 अध्यायको पद 49। जब पुनरुत्थान हुनुभएको यसु संसारमै हुनुहुन्थ्यो, उहाँले भन्नुभयो कि यो अब चाँडै हुन आउनेछ। तिनीहरूसँग भोजनमा बस्नुहुँदा उहाँले तिनीहरूलाई यस्तो आज्ञा दिनुभयो, तिमीहरू यरुसलेमबाट कतै नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर। यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ, किनभने यहुन्नाले त पानीले बप्तिस्मा दिए, तर अबका थोरै दिनमा पवित्र आत्मामा तिमीहरूको बप्तिस्मा हुनेछ। तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरुसलेममा, सारा यहुदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ। प्रेरित 1 अध्यायको पदहरू 4 र 5 र पद 8। यदि तपाईँले प्रेरितको पुस्तक निरन्तर पढ्नुभयो भने यसुले कुन कुरा प्रष्ट पार्दै हुनुहुन्थ्यो भन्ने बुझ्न खासै समय लाग्दैन। उहाँ जानुभएपछि, अर्थात् प्रेरित 1 अध्यायको पदहरू 9 देखि 11, अर्को अध्यायमा महिमित आगोको झोकामा पवित्र आत्मा आउनुभयो। साँच्चै नै जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै एकै ठाउँमा भेला भएका थिए, अनि स्वर्गबाट अचानक ठुलो बतासको झोकाहरू जस्तै एउटा आवाज आयो र तिनीहरू बसेको पुरै घर भरिदियो। आगोका जिब्राहरू जस्ता तिनीहरू कहाँ देखा परे र भाग भाग भएर तिनीहरू हरेकमाथि बसे, अनि तिनीहरू सबैजना पवित्र आत्माले भरिए र पवित्र आत्माले तिनीहरूलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरू अन्य भाषा बोल्न लागे। बाँकी विवरणहरूले बताउँदछ कि पवित्र आत्माले विश्वासीहरूलाई अरू धेरै भाषाहरूमा बोल्नका निम्ति सक्षम बनाउनुभयो। तिनीहरूले संसारभरिबाट भेला भएका यहुदीहरूलाई येशूको जीवनको विषयमा गवाही दिइरहेका थिए, अर्थात् उहाँको मृत्यु र पुनरुत्थानको विषयमा। विदेशी भूमिमा इस्रायलीहरूलाई यहुदी नाउँ दिइएको थियो। यी मानिसहरू पुरानो करारमा नै कैदको समयमा संसारभर तितरबितर पारिएका थिए। यी यहुदीहरू जसले येशूका चेलाहरूबाट उनीहरूकै भाषामा गवाही सुने, यिनीहरू पुरानो करारका इस्रायलीहरू थिए। उनीहरू पुरानो यहुदी पात्र अनुसारको एउटा पवित्र चाड मनाउनको निम्ति यरुसलेममा आउनु परेको थियो। येशूका चेलाहरूलाई चिन्ने यरुसलेमका मानिसहरूले चाहिँ यस्तो विचार गरे कि यी भिड दाखमध्यले मातेका छन्। यी मानिसहरूले तत्कालै यी अरू नयाँ भाषाहरू बोल्न सम्भव नै थिएन। तब प्रेरित पत्रुसले यी मानिसहरूलाई सबै कुरा प्रष्टसँग राखिदिए। त्यति मात्र होइन, यो उनीहरूले नै लिउन् भनी प्रेरित पत्रुसले प्रष्ट पारे। तर पत्रुसले 11 जनासँग खडा भएर उच्च स्वरमा तिनीहरूलाई भने, यहुदियाका मानिस हो र यरुसलेमका सबै बासिन्दाहरू, तपाईँहरूलाई यो कुरा थाहा होस् र मेरो कुरा सुन्नुहोस्, किनभने तपाईँहरूले ठान्नु भए बमोजिम यिनीहरू मातेका छैनन्, किनकि अहिले बिहानको 9 मात्र बजेको छ, तर योएल अगमवक्ताद्वारा भनिएका यी कुराहरू पुरा हुन् भनेर यसो भएको छ। आखिरी दिनहरूमा यस्तो हुनेछ भने परमेश्वर भन्नुहुन्छ, म सबै मानिसहरूमाथि मेरो आत्मा खनाइदिनेछु र तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले अगमवाणी बोल्नेछन् र तिमीहरूका युवकहरूले दर्शन देख्नेछन् र तिमीहरूका बुढापाकाहरू स्वप्नदर्शी हुनेछन्। हो, म आफ्नो दास दासीहरूमाथि ती दिनमा मेरो आत्मा खन्याइदिनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन्। माथि आकाशमा म अचम्मका काम र तल पृथ्वीमा चिन्हहरू देखाउनेछु, अर्थात् रगत, आगो र धुवाको मुस्लो, अनि जसले परमप्रभुको नाउँ लिनेछ त्यसले उद्धार पाउनेछ। इसरायलका मानिस हो, यी कुराहरू सुन्नुहोस्। नासरतका येसु यस्ता व्यक्ति हुनुहुन्थ्यो जसलाई परमेश्वरले शक्तिशाली काम, अचम्मका कामहरू र चिन्हहरूद्वारा तपाईँहरूका सामुन्ने प्रमाणित गर्नुभयो। तपाईँहरूलाई थाहै छ कि परमेश्वरले तपाईँहरूका बिचमा यी काम उहाँद्वारा गर्नुभएको हो। परमेश्वरले ठहराउनु भएको निश्चित योजना र पूर्व ज्ञान अनुसार पक्राउ पर्नुभएको यिनै येशूलाई अधर्मी मानिसहरूद्वारा तपाईँहरूले क्रुसमा टाँगेर मार्नुभयो। उहाँलाई परमेश्वरले मृत्युको पीडाबाट छुटकारा दिएर जीवित पार्नुभयो, किनकि मृत्युको अधीनमा उहाँ भइरहनु असम्भव थियो। यसै कारण परमेश्वरको दाहिने बाहुलीपट्टि उहाँ उच्च पारिनुभयो र पिताबाट पवित्र आत्माको प्रतिज्ञा पाउनुभयो र उहाँले यो खनाइदिनु भएको हो जे तपाईँहरू देख्नु र सुन्नुहुन्छ। प्रेरित 2 अध्यायको पदहरू 14-19, पदहरू 21-24 र पद 33। मानिसहरूले आफ्नो आँखाले जे देखेका थिए र कानले जे सुनेका थिए पत्रुसले त्यही कुरा भनिरहेका छन्। यो परमेश्वरको पवित्र आत्माको आगमनले ल्याएको आश्चर्यकर्म थियो। परमेश्वरको आत्माले उनलाई जे भनेको थियो त्यो बताउनको निम्ति चलाउनुभयो। मसिहा आउनुभएको छ, उहाँ मारिनुभयो, मृत्युबाट फेरि जीवित पारिनुभयो र अब उनीहरूले उहाँमा विश्वास गर्नुपर्छ। पत्रुसको व्याख्या आश्चर्यजनक थियो। परमेश्वरको नाउँ पुकार गर्ने 3,000 मानिसहरूले त्यस दिन पापको क्षमा पाएर उद्धार पाए। प्रेरित 2 अध्यायको पद 41। प्राय प्रचारकहरू कथाको यो भागमा क्रुसको विषयमा बताउन अघि बढ्छन् वा पछि हट्छन्। क्रुस र पुनरुत्थानले यो क्षणसम्म ल्याएको कारण त्यो ठिक हो र हुनै पर्छ, तर फेरि पनि यो कथा एकदमै महत्त्वपूर्ण भागमा छ र त्यो हामीले बिर्सिरहेका छौँ। अलौकिक घुसपैठ। आत्माको आगमनसँगै प्रेरित 2 अध्यायमा के भएको थियो त्यो याद गर्नुहोस्। नयाँ करारको निम्ति आत्माको आगमन एकदमै अर्थपूर्ण थियो। परमेश्वरले मानिसहरूलाई एउटा नयाँ प्रतिज्ञाको सूची दिइरहनु भएको थियो। धेरै ख्रिस्टियनहरूले यो महसुस गर्दैनन् कि यहाँ आत्माको आगमनसँगै यो आत्मिक युद्धद्वारा परमेश्वरले उहाँलाई इन्कार गर्ने यहुदीहरूलाई मात्र होइन तर परापूर्वकालमा बाबेलको धरारामा परमेश्वरलाई इन्कार गर्ने अन्य जातिहरूलाई पनि पुनः दाबी गर्दै हुनुहुन्छ। परमेश्वरले आफ्नो परिवार फिर्ता लिँदै हुनुहुन्छ, चाहे उहाँका मानिसहरू जहाँसुकै बसोबास गर्नेहरू हुन्। परमेश्वरले ती मानिसहरू चाहनुहुन्थ्यो र उहाँले भेट्नुहुनेछ। हामीले भर्खरै प्रेरित 2 अध्यायमा पढेको पाठले बताउँदछ कि आत्मा बतास र आगोको रूपमा आउनुभयो। प्रेरित 2 अध्यायको पदहरू 2 र 3। पुरानो करारमा परमेश्वरको उपस्थितिको दर्शनहरूमा आगो र बलिरहेको धुवाँ साझा तत्त्वहरू थिए। प्रस्थान 13 अध्यायको पदहरू 21 र 22, इजकियल 1 अध्यायको पद 4, पद 13 र पद 27। परमेश्वर आदि बेरीहरूमा पनि देखा पर्नुहुन्थ्यो। यसया 6:4, इजकियल 1:4, अयुब 38:1 र 40:6। प्रेरित पत्रुसको प्रचार सुन्ने यहुदीहरूले उनीहरूकै आँखाले आत्मा आउनुभएको देखे र थाहा पाए कि उद्धारको दिन आएको छ। यस दृश्यमा के भएको छ सो विचार गर्नुहोस्। यहाँ 3,000 यहुदीहरू जो जातिहरूका माझमा बस्दथे, जसका पिता पुर्खाहरू प्रवासमा छरिएका थिए, उनीहरू यरुसलेममा धार्मिक चाड मनाउन आएका छन्। उनीहरूले आत्मा आउनुभएको प्रत्यक्ष आँखाले देखे र येशु जो मसीह हुनुहुन्छ उहाँ आउनुभएको र उहाँले गर्नुभएको कामको बारेमा पनि सुने। उनीहरूले येशूमा विश्वास गरे, उनीहरू क्रिस्टियन भए र उहाँका चेलाहरू बने। तपाईँको विचारमा अब यसपछि उनीहरूले के गरे होला जस्तो लाग्छ? उनीहरू घर फर्किए। यो किन अर्थपूर्ण छ? किनकि अब हराएका, त्यागिएका जातिहरूको माझमा यी 3,000 सुसमाचार प्रचारकहरू स्थापित भए। अन्य देवहरूको अधीनमा भएको शत्रुहरूको इलाकामा उनीहरू गोप्य कामदार जस्तै भए। परमेश्वरको मानव परिवारको गुणात्मक वृद्धिको निम्ति उनीहरू सुरुवातका माध्यम बने। उनीहरू पहिलो चरणका छालहरू थिए। उनीहरूको लक्ष्य अर्थात् मिसन के हो? हो, येशूले चेलाहरूलाई दिनुभएको उही महान आदेश, त्यही नै उनीहरूको लक्ष्य थियो। यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। मत्ती 28:19-20। तर अझ पनि केही छुटेको छ। हो, महान आदेश दिएको ठिक छ, तर मैले 18 छुटाएँ। प्राय मानिसहरूले मिसन तथा सुसमाचारको कुरा गर्दा यो 10 छुटाउँछन्। यहाँ मैले फेरि एकपटक येशूको पुरै वाक्यांश राखेको छु र महत्त्वपूर्ण पक्षलाई म जोड दिएर भन्न गइरहेको छु। तपाईँ येशू तिनीहरूका आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिइएको छ, यसकारण जाओ र सबै देशका जातिहरूलाई चेला बनाओ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा दियो, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाओ, हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। मत्ती 28:18-20। के तपाईँले भेट्नुभयो? येशूसँग स्वर्ग र पृथ्वीको सबै अधिकार छ। स्वर्गमा भएको अधिकारको पाटो बुझ्न सजिलै छ। येशू स्वर्गमा उचालिनुभयो र पिताको दाहिने बाहुलीपट्टि सिंहासनमा विराजमान हुनुभएको छ। कलसी 3:1, हिब्रू 12:2। तर पृथ्वीतर्फको अधिकारको अर्थ के हो त? यो सजिलैसँग छुटाइन्छ। उहाँको पुनरुत्थान लगत्तै उहाँमाथि स्वर्गमा उठाइनुपर्ने थियो। यसले त्यस बिन्दुसम्मको पृथ्वीको अधिकार भएकाहरूको अन्त्यलाई सङ्केत गर्दछ। ती को हुन्? तिनीहरू पतन भएका परमेश्वरका छोराहरू। जब परमेश्वरले जातिहरूलाई त्याग्नुभयो, त्यसबेला जातिहरूका जिम्मा पाएका परमेश्वरका छोराहरू। व्यवस्था 32:8। यहाँ भएर तपाईँको कुनै काम छैन। येशूको पुनरुत्थान र उहाँ स्वर्गमा उचालिनु भएको सत्यताको अर्थ परमेश्वरका विद्रोही छोराहरूको अधिकार अब उसो रित्तो र शून्य छ। यी जातिका मानिसहरूमाथि उनीहरूको आधिकारिक प्रभुत्व अबदेखि रहेन। मसीह अब्राहम र दाउदको सन्तान भएर आउनु भए पनि उद्धार केवल इस्रायलीहरू अर्थात् यहुदीहरूको निम्ति मात्र थिएन। येशू सबैको निम्ति मसीह हुनुहुन्छ र उहाँ सबै जातिको प्रभु पनि हुनुहुन्छ। येशूको पुनरुत्थान, स्वर्गमा उचालिनु भएको र आत्माको आगमनले परमेश्वरका पतन भएका छोराहरूको समाप्तिलाई जनाउँदछ। उनीहरूको आधिकारिकता अब सिद्धियो। यसै कारण नयाँ करारले येशूको पुनरुत्थान र माथि उचालिनु भएको विषयलाई अन्धकारका अलौकिक शक्तिहरूको पराजयसँग जोड्दछ। जब परमेश्वरले येशूलाई मृतकबाट जीवित पार्नुभयो, कलसी 2:12, केवल हाम्रा पाप मात्र क्षमा गरिएनन्, कलसी 2:13-14, तर उहाँले येशू ख्रीष्टको विजयमा अधिकारहरूलाई निशस्त्र पार्नुभयो र तिनीहरूलाई खुल्लाम खुल्ला शर्ममा पार्नुभयो, कलसी 2:15। पावलले प्रयोग गरेका शब्दहरू शासकहरू र अधिकारीहरू यस बारेमा याद गर्नुहोस् जो पुरानो करारमा पतन भएका परमेश्वरका अलौकिक छोराहरू थिए। तिनीहरू नै जातिहरूमाथि दुष्टदेव भएका थिए, रोमी 8:38, 1 कोरिन्थी 15:24, Ephesians 1:21, 2:2, 3:10, 6:12 र Colossians 1:13। पराजित भएका अन्धकारका शक्तिहरूलाई व्याख्या गर्न पावलले मनपर्ने अभिव्यक्ति नै शासकहरू र अधिकारीहरू भनी प्रयोग गरेका छन्। येशू मृतकबाट पुनरुत्थान हुनुभएपछि उहाँ स्वर्गमा जानुभयो र स्वर्गदूतहरू, अधिकारहरू र शक्तिलाई वशमा पारी परमेश्वरको दाहिने बाहुलीपट्टि विराजमान हुनुहुन्छ, 1 Petrus 3:22। जब येशू पुनरुत्थान र माथि उठाइनु भएपछि पिताको दाहिने बाहुलीपट्टि विराजमान हुनुभएको छ, यस युगको निम्ति मात्र होइन तर आउने युगको निम्ति पनि उहाँ सबै शासक र अधिकारको शक्तिभन्दा अति उच्चमा स्थापित हुनुभएको छ, Ephesians 1:20-21। त्यस आउने युगमा येशूले त्यो राज्य पिताको हातमा सुम्पिदिनुहुनेछ। तब अन्त्य आउनेछ जब उहाँले हरेक शासन, हरेक अख्तियार र शक्ति नष्ट पारेर परमेश्वर अर्थात् पितालाई राज्य सुम्पिदिनुहुनेछ, 1 Corinthians 15:24। पावलले येशूको पुनरुत्थान र माथि उठाइनुलाई परमेश्वरका पतन भएका छोराहरू जो जातिहरूको निम्ति भाग गरिएका थिए तिनीहरूको अन्त्यको सुरुवातको रूपमा लिएका छन्। यसमा छक्क पर्नुपर्ने अर्को कुरा छैन कि पावलले यसलाई अन्य जातिहरू जो बाबेलमा त्यागिएका जातिहरू थिए तिनीहरूको उद्धारसँग जोडेका छन्। येशूको पुनरुत्थान र आत्माले अन्य जातिहरूलाई अन्धकारको शक्तिको दासत्व र दुरुपयोगबाट छुटकारा दिन्छ। बाबेलमा जातिहरूलाई विभाजन गर्ने बित्तिकै परमेश्वर अब्राहम कहाँ देखा पर्नुभएको सम्झनुहोस्। परमेश्वरले अब्राहमलाई भन्नुभयो कि एक दिन उनी र उनका सन्तानद्वारा ती सबै जातिहरूले आशिष पाउनेछन्। अन्य जातिहरूका प्रेरित पावललाई यो प्रतिज्ञा थाहा थियो। उनले यसरी लेख्छन्, हाम्रा पूर्वजहरूलाई दिएका प्रतिज्ञाको पुष्टि गर्नका निम्ति परमेश्वरको सत्यतालाई प्रकट गर्न ख्रीष्ट खतना भएकाहरूको दास बन्नुभयो, यस हेतुले कि अन्य जातिहरूले उहाँको कृपाको निम्ति परमेश्वरको महिमा गरून्, Romans 15:8-9। पावलले अझ सिद्ध्याएका छैनन्। उनले पुरानो करारबाट उद्धृत गरेको प्रसङ्गले बताउँछ कि परमेश्वरले अन्य जातिहरूलाई कहिल्यै छोड्नु भएको थिएन। पावललाई थाहा थियो कि मसीह ईसाईको ठुटो, ईसाइ दाउद राजाका पिता थिए। अन्य जातिहरूको निम्ति दाउदको सन्तानको रूपमा, शासकको रूपमा उदाउनुहुनेछ र अन्य जातिहरूले उनीमा नै आशा पाउनेछन्, Isaiah 11:10। पावललाई यो थाहा थियो एक दिन त्यागिएका ती जातिहरूले फेरि साँचो परमेश्वरको आराधना गर्नेछन्, Bhajan 117:1। यो कार्यक्रम एक आत्मिक लडाईँको शिविर, जब आत्मा आउनुभयो र 3,000 जनाले येशूमा विश्वास गरे त्यहीँबाट सुरु भयो, Prerit 2:1। ती नयाँ विश्वासीहरू आफ्नो गृहनगरहरूमा फर्किए। ती शत्रु अलौकिक शक्तिहरूको इलाकामा येशूको सुसमाचारको प्रवेश भयो। बाइबलले यसलाई परमेश्वरको राज्यको वृद्धि भन्दछ। जसै मानिसहरू भ्रष्ट दुष्ट देवहरूबाट फर्किएर अनन्त जीवनमा परमेश्वरको परिवारमा नै फर्किएर यससँगै परमेश्वरको राज्यमा बढ्दै जान्छन्। एउटा राज्य अन्त्य हुन्छ र अर्को चाहिँ निरन्तर फैलिन्छ। केही अर्थमा परमेश्वरको राज्य त्यहाँ आइसकेको छ, तर अर्कोतर्फ अझ पनि पुरा भइसकेको छैन। परमेश्वरले चाहनु र प्रेम गर्नुभएको सन्तानको प्राप्ति त्यहीँ सिद्धिएको छैन। उहाँको अदृश्य हात सबैतिर सबै परिस्थितिमा छ, जसले परमेश्वरका सन्तानहरूलाई बलियो र सशक्त बनाउँछ र उहाँको परिवारको वृद्धि गर्दछ। एक दिन परमेश्वरको योजना एउटा चुचुरोमा पुग्नेछ, सबै कुराको घेरा एक दिन सिद्धतामा आउनेछ। यस कथाको अन्त्य यसको सुरुवात कर्ताको मनमा भए अनुसार नै हुनेछ।